نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مادن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وآله وأنفعنا الله اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم أما ہر مسلمان کو اپنی منزل کا پتہ ہے اور یقیناً پتہ ہے. ہر مسلمان جانتا ہے کہ اللہ کو قرب، اللہ کی محبت، دوزخ سے نجات، جنت میں دخول، برائی سے بچنا، ان سب کے بارے میں ہر مسلمان کو پتہ ہے. آخر کیا چیز ہے، کیا رکاوٹ ہے جو ہمیں وہاں تک نہیں پہنچنے دیتی؟ برائی بھی کرتے ہیں، اللہ کی محبت کبھی حاصل کرتے، قرب کبھی نہیں ملتا، محبت بھی اللہ کی نہیں ملتی، کوئی تو رکاوٹ ہے. ایسی رکاوٹ ہے جو ہمیں یہ چیزیں ملنے نہیں دیتی. یقیناً اگر اس رکاوٹ کا ہمیں علم ہو جائے، پتہ چل جائے، تو منزل بڑی آسان ہو جائے. ظاہر اس رکاوٹ کو ہٹا دیں گے، وہ رکاوٹ ہٹی نہیں. جیسے رکاوٹ دور ہوگی، اللہ کی محبت بھی مل جائے گی، اللہ کا قرب بھی مل جائے گا، جنت بھی مل جائے گی، جہنم سے بھی بچ جائیں گے، برائیوں سے بھی بچ جائیں گے. ایسی رکاوٹ ہے جو ہمیں سب کچھ روکے ہوئے. پتہ ہونا چاہیے اس رکاوٹ کا. اللہ سبحانہ تعالیٰ نے اس رکاوٹ کے بارے میں قرآن میں بیان فرمایا، قد افلح من زکاہا وخاب من دساہا. یہ سب سے بڑی جو رکاوٹ ہے نا، یہ ہمارا نفس ہے. یہ ماننا پڑے گا، اور کوئی چیز نہیں جو ہمیں اللہ تک نہیں جانے دیتی، وہ نفس ہے. اللہ کی محبت نہیں ہمیں ملتی، نفس ہے. جہنم سے ہم بچ نہیں سکتے، نفس ہے. قرآن نے تو کہا ہے نفس کے بارے میں، نفس الامارہ بالسوء، ہر برائی کی ترغیب دینے والا ہمارا نفس ہے. ہر قسم کی غلاظتوں کے اندر ملوث کر دینے والا ہمارا نفس ہے. اس نفس کو ہٹا لیں تو الحمد للہ منزل مل جائے. اللہ جی کا قد افلح من زکاہا، اس کو ہٹا لو. اس ہٹانے کو اللہ نے جو لفظ استعمال کیا ہے، وہ تزکیے کا لفظ استعمال کیا ہے. قد افلح من زکاہا، اس کو ہٹاؤ. اللہ تعالیٰ کہتے ہیں جیسے یہ نفس ہٹے گا تو تم کامیاب ہو جاؤ گے. بات لگتی ہے دل کو نہیں دوستو؟ قرآن کہتے ہیں کتنی منزل انسان کے پاس آسان ہو جاتی. بس ہمیں پھر ایک کام کرنا ہے، بس ختم. تمام چیزوں پانے کے لیے رکاوٹ کا پتہ چلا گیا. جب پتہ لگ جائے تو بس پھر نفس کو ہٹائیں راستے سے. جب تک نفس کو ہٹائیں گے نہیں، باتیں زبانی کلامی کچھ نہیں پتہ چلے گا، گناہ کرتے رہیں گے، خلاصت میں ڈوب رہیں گے، اللہ سے دور رہیں گے، محبت نصیب نہیں ہوگی، اور اسی طرح سفر جاری رہے گا. آخری کے دن ایسا آئے گا کہ ہم دنیا سے چلے جائیں. اگر حقیقت میں ہم نے یہ کام کرنا ہے تو یہ تو کرنا پڑے گا. اللہ نے کہا ہے کہ نفس کو تو ساتھ تم ہٹانا پڑے گا، ورنہ فضول سب بات. سب فضول. دو ہی چیزیں ہیں، دو حالتیں دیکھیں. یا تو پھر ابھی نفس دشمن ہوا نا ہمارا، بلکہ دشمن عظیم ہوا، کیونکہ تو دنیا کے دشمن تو دنیا کے تک ہی ہیں نا. دنیا کے دشمن تو دنیا تک ہیں، لیکن نفس جو دشمنی کر رہا ہے یہ تو اخروی کر رہا ہے، आगे सोच रहा है, आगे सोच रहा है कि जो इसका दायमी जिंदगी है जहां जाना है वहां इसको जली करूं, वहां इसको खबीस हमें कहता है कि खत्म करूं, तो इससे बड़ा कोई दुश्मन तो नहीं हो सकता हमारा। बहुत जबरदस्त दुश्मन है, बहुत ही बड़ा दुश्मन है नफ्स इंसान का। तो दो ही चीजें, दो हालतें, जहां तो आदमी ऐसे करता है जो बहुत क्लेवर समझता है ना ये मेरा दुश्मन है, तो उससे क्या करता है कि यार क्या लड़ना दुश्मन से, लो हाथ ही मिला लेते हैं, है ना ऐसा दुनिया का तरीका कि यार दुश्मनी करेंगे क्या चक्कर, चलो ऐसे हाथ मिला लेते हैं, ऐसी तैसी यार दोस्ती मुस्ती कर लेते हैं, मान जाते हैं इसकी बातें, नीचे लग जाएंगे थोड़ा सा, किस्सा खत्म होगा, यार दुनिया चलती रहेगी, फायदा भी होगा। तो या तो फिर नफ्स के साथ ये दोस्ती कर ली जाए, और जैसे लोगों ने की हुई है कि तू कहता हम करते रहेंगे, खैर है यार ठीक है, जो बुराई कहेगा हम कर लेंगे, जब कहेगा जो कहेगा हम चलते रहेंगे तेरे साथ, और मुस्तकिल तौर पर उन्होंने नफ्स के साथ पक्की दोस्ती कर ली, हाथ मिला लिया। एक तो यही पोजीशन है। अब ये जो हालत है तो बड़ी खतरनाक हालत है, बहुत ही खतरनाक है, जिन्होंने अपने नफ्स के साथ यारी लगा ली ना, दोस्ती कर ली, और कहा चल तू कह हम तेरी हर बात मानेंगे, हम बुरा मानने नहीं, हम कि तेरी बात बुरी माननी नहीं, तू कह नमाज छोड़ दो छोड़ देंगे, आगे सो जाएंगे यार, कहेगा तुले यार ये काम करो फलां करो, जो काम कहे काम करते रहेंगे, जान तो छूटेगी दुनिया, तो वक्त गुजरेगा ना फर्स्ट क्लास। तो ऐसे हालत में इंसान जब चला जाएगा तो ये किसका गुलाम हो गया, इसका आका कौन हो गया, बल्कि दूसरे लफ्जों में इसका खुदा कौन हो गया, उसका नफ्स हो गया। तो मेरे भाइयों ऐसे लोग जो नफ्स के साथ दोस्ती करके अपनी ज़िंदगी को नफ्स के साथ गुजार रहे हैं, आखिरत के अंदर वो मुशरिक उठेंगे, उनका कलमा कोई काम नहीं देगा, उनके पास ला इलाहा नहीं है, मोहम्मद रसूलुल्लाह भी नहीं है, क्योंकि उनको तो बातें मानी ही नहीं उसने। ला इलाहा कब कहा उसने, इल्लल्लाह तो कहा ही नहीं उसने, वो तो नफ्स की बात मान रहा था, जो अल्लाह ने कहा उसने तो बात मानी ही नहीं, उसको उसके तो अगेंस्ट चलता रहा, छोड़ो यार क्या करना, छोड़ो यार दाढ़ी क्या रखना, छोड़ो यार पर्दा क्या करना, छोड़ो यार ये काम क्या करना, ऐसे तो बिल्कुल ठीक है यार तेरी नमाजें सही है, वो अब वो जो नमाजें पढ़ा रहा है अल्लाह के कानून और सरकार दुआसों की सुनों को तोड़ के नमाजें जो पढ़ा रहा है वो अल्लाह की नहीं पढ़ा रहा, याद रख, रोज़े अल्लाह के नहीं लगा रखा रहा, वो हज अल्लाह के नहीं करा रहा, वो किसको करा रहा है, अपने आप को करा रहा है, अपने आप को पूजा रहा है, हम उसको वर्शिप कर रहे हैं। तो ऐसा इंसान जिसने सारी जिंदगी अल्लाह के कानून को तोड़कर सरकार दसम की सुन्नत को कथा करके एक अपनी एक दुनिया बनाकर अपनी इबादत में लगा हुआ है जो कि मुताबिक शरीयत के नहीं है, उसको कहा जाता है नफ्स, नफ्स का पुजारी है, ये नफ्स को पूजने वाला है, अल्लाह को नहीं पूज रहा, अल्लाह की इबादत नहीं कर रहा, ना उसकी नमाज अल्लाह के लिए है, अगर अल्लाह के लिए होती तो वैसे ही करता जैसे अल्लाह कह रहे हैं, तो वैसे ही करता काम, नहीं, खाना उसका नफ्स के ऊपर, पीना उसका नफ्स के ऊपर, कमाई उसकी नफ्स के ऊपर, तिजारत उसकी नफ्स के ऊपर, हर चीज़ पर है, तो सारी नमाज भी उसकी ऐसी। क्या कुरान बता रहा है हमें, समझा रही है ये चीज़ अल्लाह ताला। एक तो ये पोजीशन है भाइयों कि आखिरत में इंसान इस कलमे के साथ अल्लाह अकबर इंसान मुशरिकों की जमात में खड़ा कर दिया जाए इंसान। दूसरी हालत या ये कर लो, दूसरी हालत क्या है, दुश्मन के साथ दूसरी हालत तुम्हारी क्या होती है, आज अभी देखी जाएगी, चल हाँ ना मेरे सामने रोक मुझे तू किस तरह रोक से, यह है चैलेंज। सुभान अल्लाह, बोले सुभान अल्लाह, यह है मर्दों का काम, रोक के दिखाना मुझे बेटा, तू कराना बुराई मुझसे, अच्छा मुझे तो मेरे खुदा से दूर कर रहे, मुझे कह रहे अल्लाह की बात ना मानू, बुरा लगता हूँ ऐसे, ये चीज़ अच्छी लगती है, ऐसे करूँ ये लिबास अच्छा लगता है, ये शक्ल अच्छी लगती है, फलां काम तेरा अच्छा लगता है, अच्छा ये बात है, अरे तू मेरे खुदा के साथ, मैं तो ला इलाहा कहता हूँ, मैं तो ला इलाहा कहता हूँ, इल्लल्लाह उसके अलावा बात ही नहीं किसी की सुनता, तू कौन है अंदर से मुझे बात मशवरे देने वाला, ये मशवरे कहाँ से आते हैं, नफ्स इंसान के अंदर रखा है अल्लाह पाक ने, ये बाहर से नहीं आएगा दुश्मन, जब तो कहा था इसके दुश्मन अजीम कहा है इसको, ये अंदर है और इसके साथ लड़ने को लड़ाई अकबर कहा है, ये भी याद रख, ये सारी छोटी मोटी लड़ाई है जिसमें आप देख रहे हैं जो हो रही है ना, ये सब छोटी हैं, اندر والے دشمن کے ساتھ کو اللہ کے نبی نے فرمایا صلی اللہ علیہ وسلم نے کہ یہ ہے لڑائی اکبر، اس میں جیتنا جو ہے وہ جو اس لڑائی میں جیت گیا صحیح فاتح وہ ہے، صحیح کنکر وہ ہے، اس کا جھنڈا ہوگا آخرت کے اندر، یہ فاتح اٹھے گا جھنڈے کے ساتھ. بلکہ دشمن تھوڑی، یہ تو عام دنیا کے دشمن میں لڑے لائے تھوڑے دیر صلح صلاح ختم ہو جاتی، یہ دشمنی ہے اصل. اور اس کی دشمنی کیسی ہے یاد رکھیں، یہ نہیں کہ بھائی یہاں دنیا کے دشمن کی طرح سال چار سال لڑائی ہوئی، تین سال لڑائی ہوئی، دو سال لڑائی ہوئی، اس کے بعد پھر غائب ہو گئے، پھر کبھی لڑائی، زیادہ دس سال لڑائی ہوئی، یہی ہوتا ہے نا دنیا کی ہسٹری میں، یہی چیزیں ہیں نا. اس کی لڑائی کب تک ہے؟ بلوغت سے لے کر موت تک. بلوغت سمجھتے ہیں جب سے بالغ ہوا انسان، اس وقت سے اس کی لڑائی شروع ہوتی ہے. کہ اگر ہم لڑنا چاہیں دوستی بھی ہو لڑائی بھی، اللہ نہ کرے دوست کریں ایسے دشمن کے ساتھ، بولے آمین. بننا جائے آدمی ایسے ایسے دشمن کے ساتھ دوستی کرے جو ہمیں اللہ کے خلاف لے کے جا رہے ہیں، جو ہماری دنیا آخرت کو ختم کر رہے ہیں. لا حول ولا قوۃ الا باللہ، کھڑا ہو جانا چاہیے انسان. تو اس کی کب سے شروع ہوتی ہے؟ بلوغت سے لے کے، بلوغت سے لے کے کب تک؟ جب تک انسان کی جانیں نکل جاتی، یہ لگا رہتا ہے انسان کے ساتھ. تو یہ ہماری لڑائی اس کے کب شروع ہوگی پھر؟ جب سے ہم بالغ ہوں گے. کب تک؟ موت تک ہم نے اس سے لڑنا ہے، یہ لڑائی ختم ہونے والی نہیں ہے. اگر لڑنے والا کوئی آج جوان ہے اور چاہتا ہے کہ میں نے آخرت کی کامیابی حاصل کرنی ہے، جیسے اللہ تعالیٰ نے فرمایا قد افلح من زکاها وقد خاب من دساها، تب تک اس کو روند نہیں دیں گے، اس کو برباد نہیں کر دیں گے، اس کی ہستی کو نہیں مٹا دیں گے جیسے دشمن کو مٹایا جاتا ہے، اس وقت تک ہم کامیاب نہیں ہو سکتے. ایسا دشمن بٹھا دیا اللہ تعالیٰ نے ہمیں، تو ساری بربادی یہ کرتا ہے، ساری ہمارے خرافات جتنی بھی ہیں دنیا کی جو ہمارے اندر جو ہم کام کرتے ہیں کوئی نہیں کراتا، یہ صرف ہمارا نفس کراتا ہے، سیلف کراتا ہے ہمارے سے. خیال آتا ہے، خیال پیدا کرتا ہے انسان میں، اس خیال کو امپلیمنٹ کرتا ہے انسان. اور جب دیکھیں کوئی خیال آ رہا ہے، امپلیمنٹ کرنے سے پہلے رک جائیں کہ یہ شریعت کے خلاف ہے، تو یہ نفس ہے، اسی وقت روند دیں، اس کو ختم کر دیں. اور اگر دیکھیں کہ یہ جو ہمارا خیال اندر سے آ رہا ہے، یہ شریعت اور سنت کے ساتھ ہے، دل کھول کے اس کو ریسیو کریں، سینے سے لگائیں، سبحان اللہ، یہ تیرا نفس کا کام نہیں، یہ تو اللہ کی طرف سے القا آ رہا ہے، اللہ کی طرف سے کرم آ رہا ہے میرے پر، جو مجھ پہ یہ فائدے ہو رہے ہیں. مثال کے طور پر چھوٹی مثال دیتا ہوں، آپ تیاری کر رہے ہیں ذکر پہ آنے کی، اندر سے خیال آئے نفس کا، چھوڑ یار آج کیا جانا، آج ایسے کرتے ہیں بیوی کے ساتھ جا کے یار چائے پی لیتے ہیں. بھیا اب نفس، یار بیوی کے بھی حقوق ہوتے ہیں نا، اب سارے حقوق اسی وقت آ رہے ہیں، یہ بھی کوئی بات ہے یار، بال بچوں کے تو حقوق ہوتے ہیں نا، تو آج ایسے ہی کرتے ہیں، کیا فرق پڑتا ہے یار، روز ہی کرتے ہیں شام کو. اور ہو سکتا ہے آج کے جس ذکر میں اللہ اس کو بلا رہا ہے، اس میں اس کی بخشش ہونی ہو، بولے سبحان اللہ. اس کے کرم کا کیا پتا، اس کی گھڑیوں کا کیا پتا، اس کی عنایت کا کیا پتا، اور اس کو پتا ہو اللہ تعالیٰ کو کہ یہ اس کے آخری ذکر ہے، اس کے بعد اس کو ذکر نصیب نہیں ہوگا، اور آج میں نے اس کو بخش دینا ہے. اور ادھر نفس کہہ رہا ہے بخشا جائے گا، یہ تو اس کے پاس تو سارے علم غم موجود ہے نا، بخشا جائے گا، آج وہ آپ دو لگا رہے ہیں. چھوٹے سے مثال دے رہا ہوں، یہ ہلکی سی. اچھا ادھر بیوی کو نقش تیار کیا، وہ بھی محبت سے باتیں کر رہی، یہ کر رہی ہے، چلو اچھا بس پانچ منٹ میں اس نے لٹا دیا، زندگی کو تباہ کر دیا. وہ رات وہ گھڑی جس میں اس کی بخشش ہونی تھی اس لے لی. ادھر دوسری طرف یہ کیا تھا نفس، دوسرا خیال آ رہا ہے، چلو یار آج کیا جانا، ٹھک سے خیال آتا ہے، اٹھ اللہ کا ذکر ہو رہا ہے پاگل، اگر تو ذکر میں چلا گیا تو تیری زندگی میں برکت آ جائے گی، تیری اللہ اور راستے کھول دے گا، ہو سکتا ہے وہاں تجھے آج کوئی انعام ملنے والا ہے. اب یہ چیزیں کہاں سے آ رہی ہیں؟ کہ اللہ کے رحمان کی طرف سے القا آ رہا ہے اس کے سینے میں. تو ہم کیا کریں گے؟ فیصلہ ہمارا کیا ہے؟ اگر ہم نے نفس سے یاری دوستی کرنی ہے تو اس سے ہاتھ ملا کے اس طرف چلے جائیں گے، اور اگر ہم نے نفس سے دشمنی کرنی ہے، اس کو ختم کرنا ہے، کچلنا ہے، ہم اس کو لات ماریں گے، اور اللہ کے آئے ہوئے الہام کے مطابق اپنی زندگی کو ادھر لے جائیں گے. سبحان اللہ. اب یہ ہے نفس کے ساتھ لڑائی. بھائی یہ کوئی چھوٹا دشمن تو نہیں ہے، آج عام دشمن کے ساتھ لڑنے کے لیے آدمی کتنی ٹیکٹکس استعمال کرنی پڑتی ہیں، آپ دیکھ ہی رہے ہیں دنیا کے اندر، کوئی مشکل ہے، آسان تو نہیں ہے کسی کو فتح کرنا. تو یہ تو ایسی ہے بہت بڑا دشمن کے اندر بیٹھا ہے، اس کو کیسے کریں بھائی؟ ہم تو نہیں کر سکتے، سیدھی بات ہے، آدمی بہت کمزور ہے، کام بہت اونچا ہے بھائی، یہ نہیں کرنا، کوئی مولوی کر سکتا ہے، نہ کوئی عالم کر سکتا ہے، نہ کوئی صوفی کر سکتا ہے، نہ بزرگ، یہ اس کے ساتھ کوئی کون لڑ سکتا ہے؟ تو یہ اللہ پاک کوئی فضل فرما دیں تو کام بن سکتا ہے. میرے مولا نے فضل فرمایا قرآن میں اعلان فرمایا یا الذین آمنوا، اللہ رحم، اے ایمان والو، اے مجھے ماننے والو، اے مجھ سے پیار کرنے والو، مخاطب اللہ تعالیٰ، یا الذین آمنوا اذا لقیتم فئة، اب اللہ تعالیٰ اعلان فرما رہے کہ دیکھو جب کبھی تمہارا مقابلہ ہو رہا ہے تمہارا دشمن کے ساتھ، میں حقیقی قرآن کی حقیقی معنی جو بزرگوں نے لیے میں آپ کو بتا رہا ہوں، ظاہر میں جا رہا ہے حقیقت، ہم اس کو ظاہر میں لیتے ہیں، لیکن حقیقی وہ تو دشمن ہے ہی کچھ نہیں، اس سے تو ہمارے چند دنیا کی چیزیں برباد ہیں، کیونکہ یہ دشمن نہیں ہے حقیقت میں، اللہ تعالیٰ اس دشمن کی بات کر رہا ہے جو حقیقی دشمن ہے، پاگل اصل سمجھو کیا ہے، لیکن لوگ کیسے سمجھتے ہیں، اصل لقیت ہوں فیت ہوں، اللہ تعالیٰ کہتا ہے کہ جب تیرا دشمن سے مقابلہ ہو رہا ہے، اگر نفس کے ساتھ تو جڑ گیا اکڑ گیا تو تیرا رب تجھے کچھ باتیں بتاتا ہے، اس پہ عمل کر، اس کی ایسی کی تیسی ہو جائے گی، بولے سبحان اللہ، اللہ کی بتائی ہوئی ٹیکس ہوں، اللہ کے بتائے ہوئے طریقے ہوں، تو نفس کی مجال کیا، مجال کیا نفس کے سامنے دشمن کر سکے وہاں ہمارے سامنے ٹھہر جائے، افسوس کی بات ہے، قرآن کو رٹتے بھی ہیں، پڑھتے بھی ہیں، سنتے بھی ہیں، اور پڑھتے بھی ہیں اللہ کے فضل سے، تو ابھی پڑھتے ہیں لیکن ہم آیتوں کو سمجھتے ہیں، آیتوں کو سمجھتے ہیں، کبھی پڑھی نہیں کبھی ہم نے آیت، اب اللہ تعالیٰ کہتا ہے چل میں تجھے اب جو بتا رہا ہوں مان، اس پہ عمل کرے گا یا نہیں کرے گا، جی کرے، ہم نے تو نفس لڑی کیونکہ ہم تو نہیں جی سکتے، اللہ نے کہا سن پھر کس طرح تم نے کیا کرنا اور کس طرح سے فتح حاصل کرنی ہے، اذا لقیتم فئۃً فاستبقوا، پہلی بات، پہلا کام یہ کرنا ہے اس دشمن کے ساتھ، فاستبقوا، جم جا، ثابت قدم ہو جا، ہلنا نہ، سبحان اللہ، بولے سبحان اللہ، یہ بہت بڑا ٹیکٹ ہے اس کا، اس نفس سے جیتنے کا، یاد رکھنا یہی مار کھاتا ہے انسان، ہمیشہ نفس سے مار کھانے والے وہی شوق، وہی لوگ ہیں، وہی شخص ہیں، وہی عورتیں ہیں، وہی مرد ہیں جن کے اندر استقامت نہیں ہوتی، ثابت قدمی نہیں ہوتی، مصمم ارادے نہیں ہوتے، جو ڈاگوں ڈگول ہوتے ہیں، جو وسوسوں کے ساتھ چلتے ہیں، خیالات کے ساتھ چلتے ہیں، اپنے تھاٹ کے ساتھ چلتے ہیں، سمجھے نا، جو چھوٹی چھوٹی باتوں پہ بکھر جاتے ہیں، تھوڑے تھوڑے حادثات آئے، چیزیں آئیں، واقعات ہوئے، انسیڈنٹ ہوئے، زندگی میں جو ہوتے رہتے ہیں، بس فوراً چھوڑ دیں گے، نہیں جی ہم تو نہیں کر سکتے، یہ کام بڑا مشکل ہے جی، ہمارے نہیں ہو سکتا، نہیں جی ہمیں تو خیال آتے ہیں، ہم تو ابھی یہ نہیں کام کریں گے، ہم تو چھوڑ جاتے ہیں، حالانکہ یہ کام نہیں چلے گا، اس دشمن سے جب تم نے لڑنا ہے، کیسی حالات آ جائیں، کیسے ہی حادثات آ جائیں، کیسے ہی واقعات آ جائیں، کیسی تھاٹس آ جائیں، کیسی شیطان پیچھے لگ جائے، سب کچھ ہو جائے، لیکن تو نے کیا کرنا ہے، جم جائے اس کے خلاف، اس کے خلاف جم جانا ہے، جب تم نے فیصلہ کر لیا تو اس فیصلے پہ قائم ہو جانا، کرنا ہے بھائی، بولے انشاءاللہ، قائم ہو جانا ہے، جو قائم نہیں ہوگا اللہ تعالیٰ کہ وہ کبھی کامیاب نہیں ہوگا، اس سے جیت نہیں سکے گا، پہلی چیز کیا ہے، فاستبقوا، ثابت قدم ہو جا، بالکل جم جا کے انشاءاللہ اس کی ایسی کی تیزی ہوگا، کیا دیکھتے ہیں کر کیا سکتا ہے، میں نے نہیں کرنا یہ کام، وہ کہہ رہے کر لے کر، میں نے نہیں کرنا، تو مر جائے گا، مر جاؤں گا، نہیں کرنا، آدمی وہ کامیاب ہو، وہ نہیں کہ جو تھوڑی تھوڑی باتوں میں فکر جاتے ہیں، نکل جاتے ہیں وسوسوں سے، خیالات سے، نہیں، وہ نہیں چل، وہ تو ڈرامہ ہے، اللہ تعالیٰ کہہ رہا ہے وہ تو زندگی بھر اس سے نہیں جیت سکتے، نفس سے نہیں جیت سکتے، وہ خود نفس کو مار کر، اس کا ایک چیز ہے اڑ جائے آدمی، بس جیسے کہ آپ نے دیکھا نا کبھی کتا، اس کی مثال دی بزرگوں نے، کتا ہے نا، کتا کتنی بڑا کتا ہو، یہ میرا پرسنل تجربہ ہے، اس کو آپ اسے ڈر کے بھاگے نا، وہ آپ کے پیچھے پیچھے، چھوٹا پلا بھی ہوگا نا چھوٹا سا، وہ بھی بھونکے گا آپ کو، کہ تو بڑا بزدل آدمی ہے، وہ کہ تو بہت بزدل آدمی، وہ آپ کے پیچھے بھاگے ٹو ٹو کرتا ہوا، چھوٹا سا کتا، خام کا ٹانگوں میں آئے گا نا، کاٹ سکتا نا کچھ، وہ کہ تو بہت بزدل ہے، بھاگ رہا ڈر کے، دوسری چیز کتنے بڑا کتا ہونا، اس طرح آپ تو بھاگے نا، آپ سامنے سے کھڑے ہو جائیں، سامنے ہمت کر کے کھڑے ہو، ڈر تو لگتا ہے آدمی کو، وہیں جم جائے گا، تجربہ کر کے دیکھ لے، ہیرے گا نہیں، کتنے بس وہیں منہ نکالتا رہے گا، ڈراتا رہے گا، نفس کا یہی کام ہے، وہ آپ کو بہت ڈرائے گا، سمجھائے گا، جہاں آپ بھاگے تو وہ پھر آپ کے پیچھے بھاگے گا، اگر آپ نہیں میں ڈٹا ہوں، میں نے یہ کام کرنا ہی نہیں، زور لگا لے، میں نے اللہ کا حکم توڑنا ہی نہیں ہے، سوال ہی پیدا نہیں ہوتا، جو کچھ ہو جائے وہ ڈرا رہا ہے، یہ ہو جائے گا کہ جو کچھ ہے کچھ نہیں کر سکے گا انشاءاللہ، بس صاحب کا پہلا ٹیکٹ اللہ نے بتایا، یہ کامیاب لوگوں کا، اور اس کے ساتھ پھر کیا بتایا، فاستبقوا، वस्करुल्लाह। अल्लाह बता रहे हैं, इंसान मौलवी साहब नहीं बता रहे। कोई कभी कैंजी जिक्र की बात करते रहते हैं तो ये कोई नहीं बता रहा। कौन बता रहा है? अल्लाह बाहिर बता रहे हैं बचने के लिए नफ्स से। दूसरी चीज क्या होगी? जब तू जम जाएगा, लेकिन ख्याल रखना कॉन्फिडेंस अपने आप पे मत करना। सुभान अल्लाह, यहां इशारा दिया जा रहा है कि अपने जम जाने पे कॉन्फिडेंस मत करना, इस्तकामत पे कॉन्फिडेंस मत करना, उस पे एतमाद मत करना कि मैं आप जम गया हूं, मैं बहादुर हो गया हूं। कहता बिल्कुल नहीं, बिल्कुल तू अपने जहां कॉन्फिडेंस तूने अपने आप पे किया मार खा जाएगा। नहीं, फौरन तुझे क्या करना चाहिए? वज़्कुरुल्लाह, अल्लाह को पुकारना शुरू कर देना, अल्लाह की मदद जरूर मांगना। अल्लाह ताला कहता है ये याद रख, अल्लाह को ना भूलना। ये ना हो कि तू समझ जाए कि बस, जैसे आज मूसा सलाम को भेजा था ना, दो नबी गए थे मूसा सलाम हारून सलाम, तो क्या जब तुम उनके पास जाओ कोई छोटा काम करने नहीं जा रहे थे भाई, वो काम सिर्फ नबी ही कर सकता है। यानी वो वक्त का खुदा था, उसके सारे गुलाम थे, वो पुजवाता था, वो कहता मैं खुदा हूं और पता नहीं क्या कुछ कहता था। उसके सामने जाके दो आदमी ने कहना कि तू झूठा है, तू हमारे खुदा को मान, वो मामूली बात है। दुनिया का कोई आदमी जिस तरह नबी करीम जब उठे और खाना जब इसी जगह पर जहां पर बुत थे और कैसे कैसे लोग थे खड़ो के, जब उन्होंने मुखालफ की कि ये तो बुत हैं, आम आदमी नहीं कर सकता, ये तो नबी का काम है, वो कर सकता है। याद रखें नबी का काम है जो इस माशरे के अंदर खड़ा होकर तबलीग कर जाओ, बांग दौड़ कह देंगे तुम गलत हो पूरी दुनिया के सामने। एक आदमी मूसा एक थे तो अल्लाह ने वहां क्या फरमाया कि मूसा जा तो रहे हैं आप। नबी की शान तो यह है कि इतना यानी शान उसकी तो बड़ी ऊंची शान है, लेकिन क्या याद दिलाया जा रहा है? आप सोचे कि जब तू वहां जाए और उसको जब तू तबलीग करे तो एक चीज का ख्याल रखना, इस तबलीग करते वक्त ऐसा ना हो कि तू मेरे जिक्र से एक लम्हा भी इधर हो जाए। हालांकि नबी की शान तो ये है, पता नबी तो नबी से बड़ा तो कोई जाकिर ही नहीं है, बल्कि वो तो इतना बड़ा जाकिर होता है सुभान अल्लाह कि उसके कपड़े भी जिक्र करते हैं, जिस जहां उसके कदम रखे जाए वो जगहें जिक्र करती हैं, जहां उसकी आंख फूट जाए तो फजाएं जिक्र करना शुरू हो जाती हैं। इतना बड़ा जाकिर होता है। ये नहीं कि जिक्र भूल जाना था, नहीं, बल्कि फरमाया जा रहा था कि तू ये ख्याल रखना कि तुझे मौजात दी हैं और तू कॉन्फिडेंस पूरा है तेरा, तुझे भेज भी मैं रहा हूं और तुझे ऐसे मौजात दी हैं कि जो दंग रह जाएगा, जादूगर दंग रह जाएंगे तेरे पास जो चीजें, लेकिन इन चीजों पे ध्यान ना करना। फज़्कुरुल्लाह, अल्लाह को याद जरूर करते रहे। ये कहा कि तुम जब फस्तबू हो जाए, अगर तुम अड़ गया आज मैंने फैसला कर लिया, आपने फैसला कर लिया, तो अभी कॉन्फिडेंस में नहीं आना, बल्कि क्या करना है? फज़्कुरुल्लाह, अल्लाह के जिक्र को पकड़ लेना। तो पहली चीज क्या है? साबित कदमी। और उसके बाद दूसरी चीज क्या करना है? अल्लाह का जिक्र, वरना कुछ काम नहीं बनेगा। जिक्र नहीं हुआ तो जिक्र करना, जिक्र जो है क्या फायदा देगा? अल्हम्दुलिल्लाह, तो बस जिक्र तो ऐसी चीज है कि जब तू जमने का सोचेगा तो खड़ा होगा, तो जिक्र ऐसी जबरदस्त चीज है कि तेरे में वो ताकत पैदा कर देगा कि वो जो सामने वाला तेरा दुश्मन है वो तुझे मुकाबला कर ही नहीं सकेगा। इतनी ताकत तेरे में आ जाएगी, जो नफ्स होगा तेरा वो तुझे सामने कोई प्लान पेश ही नहीं कर सकेगा। जब वो प्लान पेश करने की कोशिश करेगा और तू जिक्र कर रहा होगा तो कहेगा ये तो बड़ा मुश्किल हो गया यार, मैं इसको कैसे समझाऊं, मैं तो समझा ही नहीं सकता, ये तो जिक्र के नूर के अंदर लिपटा हुआ है, मैं इसको बुराई की दावत कैसे दूं, इसको अल्लाह के काम से कैसे रोकूं, इसको शरीयत से कैसे मना करूं, क्योंकि वो जिक्र के गलबे में होगा। अल्लाह ताला कहता है तो जिक्र के नूर की वजह से वो जो प्लान करेगा नफ्स तुझे खत्म करने का बुराई की तरफ, वो कभी बढ़ नहीं सकेगा तेरे तरफ। बात समझ आ रही है दोस्तों या नहीं आ रही? दिल पे लगती हैं बातें कुरान की? देखिए किस कैसे रास्ते कुरान बताते हैं, जो ठीक होने वाले हों। ये तो उनके लिए है जो चाहते हो कि हम भाई अल्लाह की जब मरे तो हम जन्नत की तरफ ही जाएं, हम अजाब खत्म हो जाएं, कब्र के अजाब से बचें। क्योंकि ये ऐसे नहीं चलता या अल्लाह मुझे बचा ले, या अल्लाह से ओ घंटे घंटे दुआ मांग रहे हैं, ये हो जाए फलां हो जाए, बत्तियां बंद कर दो, बत्तियां जला दो, ड्रामे होते हैं ये कुछ बातें, ये कुछ चीजें। जरूर दुआ मांगे, अल्लाह का जरूर गिड़गिड़ाए, लेकिन पहले वो तो करें जो अल्लाह ताला ने बताया। अल्लाह ताला कहता है पहले असबाब अख्तियार करो फिर दुआ मांगो। कभी आज तक ऐसे देखा है आपने? मुझे बताएं, कि यार अल्लाह ताला ये दुकान में इतने कारोबार कर देना, या इतना पैसे चला देना मेरे, यार इतना माल आ जाए अल्लाह ताला, और ये जो है इतना मैं अमीर हो जाऊं, बाहर मेरी गाड़ी खड़ी हो जाए, सब दुआएं मांग रहा हूं अल्लाह से। हैं, किसी को मिला ऐसे आज तक? चाहे तो दे दे वो, उसके मिला नहीं। अल्लाह का असबाब अख्तियार कर, कदम उठा, दुकान ले, माल डाल, हिल उसमें, फिर मेरे पास एक दुआ मांग तो मैं बरकत दे दूंगा उसमें। कभी ऐसे हुआ है? या अल्लाह मुझे तीन बच्चे हो जाए, एक बच्चे को स्कूल में भेजूंगा, इसको वहां पढ़ाऊंगा, या अल्लाह एक बच्चा मेरा बड़ा हो जाएगा तो मैं उसको हाफिज बनाऊंगा, उसको ये करूंगा, या अल्लाह एक बच्चे आगे जब आएगा तो थप्पड़ मारूंगा, तो नमाज क्यों नहीं पढ़ता? ये शादी होगी आप? ये शादी तो नहीं है, तो बच्चे कहां से होंगे? दुआ मांग रहे, दुआ मांग रहे ऊंचा ऊंचा। तो यार आपके माशाल्लाह इतने बच्चे हैं आपके, आप कहते हैं ये भी तो शादी ही नहीं, कहां खेल रहे हैं बच्चे आप? तो ये हमारा ऐसा अहमकों की दुनिया है, ये फुलिश लोग जो ऐसी बातें करते हैं कि या अल्लाह ये कर दे, या अल्लाह जन्नत दे दे, या अल्लाह वो दे दे। ना नफ्स से लड़ाई, ना कभी अल्लाह का जिक्र पकड़ा, ना वो कायदे पकड़े, ना वो कानून पकड़े, ना उस रास्ते पे चले। आए जिक्र करने ये 10-15 ये लोग बैठे, सुभानअल्लाह ये सुनने आ रहे हैं ये बातें। इसमें भी से वो आधे होंगे वो सोच रहे होंगे जो बातें कर रहे हैं मेरे खिलाफ सोच रहे होंगे बैठ के, कि भाई फजूल आदमी है, इसके पास जिक्र क्या करना। आधे बीच में ऐसे भी लोग हो सकते हैं जो उसी के खिलाफ बातें कर रहे होंगे, दिलों के अंदर मुनाफ़त लिए बैठे होंगे। मेरे भाइयों, तो कभी इस तरह दुनिया बनी है? सहाबा कराम ऐसे थे, ताबीन, तबा ताबीन, औलिया अल्लाह, नेक सहालीन, वो तो पहले कदम उठाते थे, रातों को उठते थे, सिजदे करते थे, जिक्र असकार के अपने अपनी जबानों को गला ले रहे थे। मैंने अपने हजरत की जबान को देखा, जबान जिक्र करते करते गल गई थी, 80 साल की उम्र में देखा, गली थी जबान अल्लाह के जिक्र से उनकी, खुदा की कसम सफेद। तब वो हाथ उठाते थे कांपते हुए, ये सोचते हुए, अल्लाह ताला अब भी मैं तेरे दरबार में मुजरी हूं, मुझे तू जन्नत अता फरमा, दोजक से बचा लो। आज भी हजरत के मैं आखिरी खत दिखा सकता हूं, खुदा की कसम मेरे पास लफ्ज नहीं है। इतना बड़ा इंसान, गौस वक्त का कुतुब, और मुझे एक गंदे घटिया इंसान को ताल्लुक, एक नापाक इंसान को खत लिख रहे हैं, खत में तहरीर करें कि फारूक साहब मेरी बख्शी का बस एक ही समान है कि आप मेरे लिए दुआ करते रहें। और हम ना कुछ लेना ना देना, बस शोर इतना। तो दूसरी चीज क्या है, अगर ये बातें कुरान की समझ आ रही हैं, इंसान है इंसान, तो आज को अपनी जिंदगी को तब्दील कर लेना चाहिए। ये ड्रामे नहीं चलेंगे हम आखिरत में, ये चीजें नहीं चलेंगी। रमजान आ रहा है, बस ये तूफान, ये मजे और ये चीजें और ये कारोबार और ये वो जनाबे वाला फंक्शन और ये तकरीर हो रही है और ये हो रहा है, ये रवायतें कहाँ सी हैं? एक इस्लाम ऐसी चीज तो नहीं है भाई। तो कुरान बता रहे हैं जिक्र, समझ आए जिक्र कितनी बड़ी चीज है, भागना चाहिए जिक्र से, वसवसों के साथ चले जाना चाहिए हमें, छोड़ के जिक्र, ख्यालात में छोड़ दें कि सब शयातीन ख्यालात। तो फरमाया वस्कुरुल्लाह, लेकिन इसके साथ एक और चीज भी लगाई, ये जिक्र नहीं खाया, वस्कुरुल्लाह कसीरा। कुरान एक चीज समझाता है, क्योंकि अब मैं बताता हूं आपको, टाइम पत्नी बहुत थोड़ा ही है लेकिन समझा दूं बात आज पॉइंट्स में। वस्कुरुल्लाह कसीरा, एक होता है जिक्रुल्लाह, एक होता है कसीर जिक्र, कि दोनों फर्क क्या कुरान बता रहा है, याद रखना। अब हम कहें तो जिक्र कर रहे हैं, हाथ में आप तस्वीर लेके बैठ जाए, सुबहानअल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह, बिल्कुल। एक होते हैं अमली जिक्र, एक होता है लिसानी जिक्र, एक होता है कसीर जिक्र। अल्लाह सुबहाना ताला जिस जिक्र की बात कर रहे हैं कौन सा है? कसीर जिक्र की बात नहीं हो रही। जिक्र क्या है? लिसानी जिक्र, आप तस्बीहात पढ़ रहे हैं, कुरान पढ़ रहे हैं, जो कुछ कर रहे हैं। अमली जिक्र, जो अमल के साथ अल्लाह के लिए, दीन के लिए काम किया जाता है, जो अमल के साथ काम किया जाए अल्लाह के खातिर, वो क्या है? ऊंचा बोले अमली जिक्र है। और जो जबान से कलमात पढ़े जाते हैं वो क्या चीज है? लिसानी जिक्र है। अब अमली जिक्र एक वक्त तक होता है, होगा नमाज पढ़ने कब तक पढ़ेंगे नमाज, आखिर खत्म होगी नहीं होगी, तकीर कर रहे हैं कब तक तकी करेंगे, खत्म होगी ना होगी, हदीस पढ़ा रहे हैं कब तक होगी, खत्म होगी ना होगी। हर अमली जिक्र के एक अहतमाम है, खत्म हो जाता है। लिसानी जिक्र एक हद तक चलता है, कब तक आप मुंह से करते रहेंगे अल्लाह को अल्लाह को अल्लाह, कब तक करेंगे? बंद होगा खाते हुए, पीते हुए, बात करते हुए, सोते में, खत्म हो जाएगा। लेकिन कसीर जिक्र की सिफत यह है कि वो खत्म होता ही नहीं, खत्म होता ही नहीं। अल्लाह ने यहां कसीर जिक्र क्यों रखा? इसलिए रखा कि नफ्स जो है वो अपने दाव से पीछे हटता ही नहीं, वो सोते में भी दाव करता है,
बिस्तर पे जाते भी दाव करेगा, ख्वाब में आके भी दाव करेगा कि मैं आ गया हूं, इतना बड़ा वली आ गया हूं, आज से तेरे पास नमाज की जरूरत ही कोई नहीं। हजारों ने नमाजें छोड़ दी, हजारों ने बहुत सी चीजें छोड़ दी, क्योंकि आज तो मुझे गौसे आजम आए ख्वाब में, उन्होंने मुझे जना खिलाफत दे दी है और मैं तो बुजुर्ग बन गया हूं जनाब आला। ये क्या चीज है? ये ख्वाब का नफ्स है। इसलिए कहा गया कसीर जिक्र, कसीर जिक्र की सिफत यह है कि वो कभी खत्म होते ही नहीं, बल्कि कभी का मुकाम क्या है कि वो जिक्र ऐसा है कि मरने के बाद भी खत्म नहीं होता। बोले सुभान अल्लाह, सुभान अल्लाह, क्या चीज है? अब क्या है? अब पूछें मुझसे, पूछें जी कसीर जिक्र है क्या चीज? अमली जिक्र समझ गए, लिसानी जिक्र समझ गए। हजरत जो अल्लाह ने जो फरमाया है कसीर जिक्र, ये क्या है? जवाब आता है इसी का नाम तो कल भी जिक्र है, जो जिक्र दिल से किया जाए। किसे किया जाए? इसके नाम। तो अब जो नफ्स से लड़ने वाला जिक्र बताया जा रहा है दोस्तों, वो कौन सा है? कल भी जिक्र बताया जा रहा है कि इस चीज को पकड़ना होगा, इस हथियार को लेना होगा अगर नफ्स से लड़ना चाहते हो। और इसकी बात सुन ले, अभी ये कुरान बताता है और हदीस कि ये जो कल भी जिक्र है, ये कल भी जिक्र है ना किताब से मिलता है, ना किसी और जगह से मिलता है, किसी से मिलेगा? कल्बी जिक्र बाकायदा किसी उस्ताद से मिलता है। ये इल्म है, इल्म आखरत है। तो जिसने ये कल्बी जिक्र सीखना है, जब तक वो कोई उस्ताद, औरत हो या मर्द हो, बच्चा हो या बूढ़ा हो, जवान हो, कल्बी जिक्र जिसने सीखना है वो उस्ताद के पास जाएगा और उस्ताद ही से सीखेगा, और कहीं से जिक्र मिल नहीं सकता, मिल ही नहीं सकता जिक्र। ये कुरान का फैसला है, खुद आप नहीं कर सकते, है ही नहीं, कहां से करेंगे? पता ही नहीं है भैया, तो पता है सुभान अल्लाह, पता है अल्हम्दुलिल्लाह, पता है हदीसों में, पता है सब पता है, लेकिन कल भी जिक्र किसी को नहीं पता। कल भी जिक्र का बाकायदा अल्लाह ताला, जिस तरह मुहद्दिसीन है, मुफस्सिर के माहिर हैं दुनिया, उन्होंने कहां से सीखा? हर मुहद्दिस जब मुहद्दिस बना है, जब उसने किसी से इल्म सीखा। हर हाफिज जब हाफिज बना है, जब उसने किसी से हिफ्ज़ सीखा। हर कारी जब कारी बना है, जिसने कारी सीखा। कोई भी आदमी नहीं बना जब तक उसने सीखा ना हो। याद रखे, वाहिद एक जात है कायनात की जिसने दुनिया से नहीं बल्कि अल्लाह से सीखा। सुभान अल्लाह, वाहिद एक जात है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, कि वो वाहिद एक जात है कि वही के जरिए आप तक अल्लाह ने पहुंचाया, अल्लाह ने पहुंचाया। और जब वही आई सुभान अल्लाह, उस कलाम को सिवाय रसूल अल्लाह के कोई भी शख्स जानता ही नहीं था। किसी ने सुना जब वही आती थी, कुछ दाखिल हुआ उसमें, कुछ शामिल हुआ। जब दवाई आई और कुरान उतरा, इकरा बिस्मे कहा, उसमें किस किस ने सुनी ये बात सिवाय अल्लाह के रसूल की? किसी ने सुने ही। और फिर अल्लाह के रसूल से जब सहाबी बने सामने, तो सारे सहाबियों ने कुरान किससे सीखा? नबी करीम सबसे सीखा, उनसे ताबीन ने सीखा, तवा ताबीन ने सीखा। ये सीखने का सिलसिला जो है अब्द से चलता चला आ रहा है और आखिर तक चलेगा। इसी तरह ये कल्बी जिक्र है दोस्तों, ये कल्बी जिक्र जो था यही भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से तमाम असहाब ने सीखा, और सवाब से ताबीन ने सीखा, तबा ताबीन ने सीखा। ये सिलसिला इसी तरह चलता आ रहा है ऊपर से नीचे तक। कल्बी जिक्र जो है ये वही इलम है। तो ये सीखना है तो किसी उस्ताद से सीखना पड़ता है। जब किसी उस्ताद के पास जाएंगे, अब आगे सुन लें इस जिक्र की खासियत, कि जब हम किसी उस्ताद से जिक्र सीखेंगे तो इस जिक्र की नूरानियत होती है, असरात। इस इलम का और जाहिर इलम में बड़ा फर्क है। आप किसी उस्ताद के पास गए, हदीस पढ़ी, आप भी बैठे हैं, दूसरी बैठे हैं, दिल के अंदर आप उस्ताद को पसंद नहीं करते, कुछ नहीं करते, आप आलिम बन जाएंगे, ठप्पा लग जाएगा, आप बुखारी पढ़ के आलिम बन गए। बेशक आप अपने उस्ताद के खिलाफ ही थे, बाद में बातें भी कर रहे हैं। हजारों देखे हमने अपने उस्ताद के खिलाफ खड़े हो गए, उनके खिलाफ बातें करते, ये शेख लदीस ने, हम शेख लदीस। और सर आपको दिखा सकता हूँ, लोग मौजूद हैं ऐसे, उन्हीं से पढ़िए, वहीं पढ़े हैं, वहीं सब कुछ है, उन्हीं के खिलाफ हम बड़े हैं जी, वो क्या है? तो ये जाहिर में चलता है। इस इलम के अंदर ये कानून है, क्योंकि ये नबी हमने सीने से चला इलम सल्लल्लाहु अलैहि वसल्लम। इस इलम के अंदर कल्बी जिक्र सीखने का ये कानून है कि जिस उस्ताद से आप ये इलम सीखेंगे, तब आपको इस इलम का फायदा होगा जब चार चीजें आपके अंदर मौजूद होंगी। नंबर एक, अपने उस्ताद से सबसे ज्यादा एतकाद, अपने उस्ताद से सबसे ज्यादा मोहब्बत, अपने उस्ताद से सबसे ज्यादा اطاعت اور ادب, یہ چار چیزیں جب آپ کے استاد کے ساتھ ہوں گی جتنی یہ زیادہ ہوں گی اسی قدر آپ کا قلبی ذکر نورانی ہوگا اور نفس کو نیچے کرتا چلا جائے گا. یہ تصور بتا رہا ہوں آپ, اگر ان چار چیزوں میں کمی ہے تو ذکر قلبی بھی کام نہیں آتا. یہ بھی سن لینا, ذکر قلبی بھی کام نہیں آئے گا. چاہے 10,000 تسبیح کریں, 50,000 تسبیح کریں, اگر آپ کا اعتقاد نہیں ہے اپنے شیخ کے ساتھ, اگر آپ کو محبت نہیں ہے اپنے شیخ کے ساتھ, اگر آپ کو ادب نہیں ہے اپنے شیخ کے ساتھ, اگر اطاعت نہیں ہے آپ کو اپنے شیخ کے ساتھ, خدا کی قسم, یہ بزرگ کے طرف سے قسم کھا رہا ہوں, انہوں نے مجھے قسم کہ بالکل بھی فائدہ نہیں ہوتا ذکر, بیٹھے رہو ساری زندگی کچھ فائدہ نہیں ہوگا. ہاں جتنی تیزی کے ساتھ یہ چاروں چیزیں ترقی کریں گی اندر آپ کے, بڑھیں گی, الحمدللہ وہ نورانیت آئی ہے اللہ کے ذکر کی, آپ خود محسوس کریں گے کیا چیز ہے. اس میں جب ہم دیکھتے ہیں نا جب اللہ کے ذکر میں یہ سب کچھ کرنے کے بعد جو لوگ ناکام ہوتے جاتے ہیں تو ہم سمجھتے ہیں یار کیا بات ہے, یہ تو اللہ کا ذکر بھی کر رہا ہے, اس کی شکل بھی بنی ہوئی ہے, صورت بھی بنی ہوئی ہے, سب کچھ ہے, یار یہ پھر کامیاب کیوں نہیں ہوا. بعض دفعہ خود بھی انسان سوچتا ہے کہ یار میں کامیاب کیوں نہیں ہوں اس بات میں, اس کی وجہ یہ چار چیزیں ہوتی ہیں کہ اس میں یہ چار چیزیں نہیں تھیں, یا ان چار چیزوں میں کسی ایک چیز میں کمی تھی, کسی ایک چیز کے اندر کمی تھی جس کی وجہ سے زندگی اور کامیاب نہیں ہو سکتا. تو میرے بھائیو یہ ہے اصل اللہ تک پہنچنے کا راستہ. الحمدللہ بہت مختصر سی بات ہے, میں نے ڈیٹیل میں بات آپ کو کی, ہمیں اللہ تک پہنچنے کے لیے, جنت حاصل کرنے کے لیے, اللہ کی محبت حاصل کرنے کے لیے کسی چیز کی ضرورت نہیں. سب سے پہلے کس کی؟ اپنے دشمن سے لڑائی کرنے, تب سب سے بڑی رکاوٹ ہے, اس کو ختم کرنے کے لیے ذکر چاہیے, اور ذکر بھی ذکر کثیر چاہیے, اور ذکر کثیر سیکھنے کے لیے استاد چاہیے, اور استاد کے لیے ہمیں چار چیزیں چاہیے. انشاءاللہ جس نے ان چیزوں کو پکڑ لیا بہت آسان ہے. جب یہ چار چیزیں ہم پکڑتے ہیں تو اللہ کیا کہتا ہے, لعلکم تفلحون, کہ بھائی جس نے چار چیزیں پکڑ لی اللہ تعالیٰ کہتا ہے اب تو جنت کی تیاری کر لے, اب جنت تیرا انتظار کر لے, لعلکم تفلحون, اب جنت کی تیاری کر, انشاءاللہ جنت کے لیے تیار ہے, جیسے تو میرے پاس آئے گا تو جنت عطا فرما. واہ خدا نا الحمدللہ.